سوال یہ ہے کہ امام نے سجدہ تلاوت کیا، پیچھے مقتدی میں چاہے عورت ہو مرد ہو، اسے معلوم نہیں تھا کہ یہ سجدہ تلاوت ہے، وہ رکوع میں چلے گئے، نظر نہیں آ رہا تھا امام، وہ رکوع میں چلے گئے، امام سجدہ تلاوت کر کے کھڑا ہو گیا، اس نے اپنی تلاوت شروع کر دی، تو سوال یہ ہے کہ اب پیچھے جو مقتدی تھے ان کے سجدہ تلاوت ہوا نہیں، وہ تو رکوع کر کے دوبارہ کھڑے ہو گئے، تو بہرحال چونکہ پتہ نہیں تھا کہ امام نے سجدہ تلاوت کیا ہے، لوگوں نے رکوع کر لیا اور رکوع کر کے دوبارہ کھڑے ہو گئے، سجدہ تو ان کا ٹھیک ہے، سجدہ امام کے ساتھ انہوں نے ادا نہیں کیا، لیکن نماز ہو گئی، نماز ان کی ہو گئی، اس لیے کہ کوئی امام کے ساتھ کوئی فرض وغیرہ نہیں چھوٹا ان کا، ہاں لیکن وہ امام کے اقتدا میں ہی تھے، اور امام کے اقتدا میں سجدہ سہو تو ہوتا نہیں، امام اگر سجدہ سہو نہیں کرتا تو مقتدی کی غلطی کی وجہ سے سجدہ سہو نہیں کیا جاتا، تو سجدہ سہو تو کرنا نہیں ہے اور کوئی فرض وغیرہ چھوٹا نہیں ہے، تو اس وجہ سے نماز ہو گئی. ہاں البتہ کبھی ایسا مسئلہ پیش آتا ہے کہ وتر میں ہوا تھا ہمارے ساتھ پاکستان میں، ہم سفر کے دوران تھا، ویسے تو ایسا عام طور سے ہوا نہیں کہ کبھی اس طرح ہوا ہو، لیکن ایک مرتبہ تھا جب میں آنے والا تھا وہاں سے فراغت کے بعد، تو پاکستان میں چند روز ٹھہرا تھا، مسجد میں نماز پڑھی تھی، تو وتر میں امام صاحب وہ بھول گئے، قنوت میں دعائے قنوت کے لیے اللہ اکبر کہنے کے بجائے وہ رکوع میں چلے گئے، اور غالباً وہی تھا، یہی مسئلہ تھا غالباً، نہیں نہیں یہی مسئلہ تھا، وہ نہیں تھا، وہ قنوت والا الگ تھا، ہوا یہی تھا کہ امام صاحب مجھے خیر ابھی وہ یاد نہیں ہے پورا مسئلہ کیا ہوا تھا، لیکن بہرحال وہ امام صاحب سجدہ تلاوت کرنا بھول گئے تھے، اس پر کچھ مسئلہ آیا تھا، بہرحال جو بھی وہ مسئلہ تھا ابھی تو ذہن میں نہیں ہے. بعد میں نہیں، نماز کا جو سجدہ تلاوت چھوٹ جاتا ہے تو اس کے بعد میں وہ سجدہ نہیں کیا جا سکتا ہے، تو اس لیے ان کا سجدہ تلاوت تو ٹھیک ہے، کوئی حرج نہیں، اس کے بدلے میں انہوں نے رکوع کر لیا تو انشاءاللہ معاف ہے، بہرحال یہ کہ اس کی چونکہ تلافی کوئی چیز نہیں ہے، تو اس وجہ سے بعد میں کچھ بھی نہیں کرنا ہے، نماز ہو گئی ان کی سب کی. اچھا اور کیا سوالات ہیں؟ سوال یہ ہے کہ آپ صلی اللہ علیہ وسلم گائے کا دودھ استعمال فرماتے تھے بکری کا؟ زیادہ تر تو بکری کا دودھ ہی استعمال کرنے کا ذکر ملتا ہے روایات میں، چونکہ گائے رکھنے کا دستور ہی نہیں تھا، اونٹ کا تھا، تو اونٹ کا دودھ استعمال کرنا یا بکری کا دودھ استعمال کرنا یہ تو ملتا ہے روایات میں، گائے کے دودھ کی کوئی صراحت نہیں ملتی، مجھے تو ایسی کوئی روایت ذہن میں نہیں ہے. ہاں گائے ہوتی تھی ذبح کرنا، بلکہ قربانی میں گائے ہونا وہ ثابت ہے، حجۃ الوداع کے موقع پر ازواج مطہرات کی طرف سے گائے کی قربانی کی گئی تھی، وہ سب ثابت ہے، لیکن گائے کا زیادہ استعمال اس زمانے میں نہیں ملتا، اور دودھ وغیرہ کے استعمال کا ذکر میرے ذہن میں نہیں ہے. ہاں بکری کا دودھ اکثر استعمال میں رہتا تھا، اونٹ کا بھی استعمال ہوتا تھا. ہاں یہ بات صحیح ہے، سفل کے جو ترجمہ ہے عام زبان میں کھرچن کہہ دیتے ہیں، اس کو نیچے جمع ہوا کھانا ہوتا ہے، وہ بھی ہوتا ہے، اور اس کے اوپر جو ہوتا ہے، ضروری نہیں کہ بالکل نیچے جو لگا ہوا ہے وہی ہو، بلکہ اس کے اوپر بھی جو حصہ ہوتا ہے ذرا گاڑا ہوتا ہے سالن وغیرہ کا، وہ بھی اس میں آ جاتا ہے. سوال یہ ہے کہ مختصر صلاۃ التسبیح علیحدہ نماز ہے یا اشراق کے نفل میں اس کو شامل کر سکتے ہیں؟ کر سکتے ہیں، اشراق کے وقت انسان جو بھی نفل پڑھے گا تو وہ چاہے مثلا کوئی مسجد میں داخل ہوا تحیت المسجد اور اس کے ساتھ وہ بھی شامل ہو، یعنی گویا کہ اس وقت کوئی نماز پڑھ لینا، دو رکعت نفل پڑھ لینا اشراق کے وقت، صلاۃ الضحیٰ یعنی چاہے اشراق ہو چاشت ہو، اسی کے ساتھ ساتھ انسان صلاۃ التسبیح پڑھ لے تو صلاۃ التسبیح بھی ہو جائے گی اور صلاۃ الضحیٰ ایک ساتھ ہو جائے گی، اس میں کوئی حرج نہیں ہے. सवाल है, सवाल ये है कि जैसे आप सासु ने फरमाया था कि ये खाना पसंद है तो इस तरह मेज़बान का दिल खुश करना अच्छी बात है, और अगर खाना पसंद ना आए तो क्या करें? यानी इंसान गलत बयानी तो नहीं कर सकता, एक चीज़ पसंद नहीं है और उसको ये कहे कि मुझे बहुत पसंद है, ये तो नहीं, लेकिन उसमें कोई तो खूबी होगी। नहीं, बड़ा अच्छा बनाया आपने, चाहे मुझे पसंद था या नहीं, अपनी पसंद का बात ना करें, आपने बड़ा अच्छा बनाया, आपने बहुत मेहनत की, इतने ज़्यादा कर लिया, यानी कोई तो ऐसा जुमला कह सकता है जो बिल्कुल हकीकत पर मबनी हो और उसमें कोई गलत बयानी ना हो। तो कोई भी ऐसी बात कि उसका शुक्रिया अदा करना मकसद, और हर मरतबा हर मेज़बान को आप सासम ये नहीं फरमाते थे, यानी ऐसा भी साबित नहीं है कि हर मरतबा हो, यानी किसी को कोई जुमला कह दिया, किसी को कोई जुमला कह दिया, किसी को दुआ दे दी, यानी मुख्तलिफ तरीक़े हो सकते हैं उसका शुक्रिया अदा करने के, तो ज़रूरी नहीं कि यही एक ही जुमला हो जो हर जगह दोहराया जाए। जैसे पीछे एक रिवायत आई थी, उसमें आप सल्लल्लाहु अलैहि वसल्लम को कद्दू पसंद था, कुछ फरमाया नहीं लेकिन कद्दू खाते रहे, सामने वाले का दिल, मकसद सामने वाले का दिल खुश करना है, वो जिस तरीके से हम करें वो कर लें। सवाल यह है कि किसी मरहूम शख्स के लिए कज़ा नमाज और कज़ा रोज़ों का फ़दिया कितना होता है? फ़दिया वो है जो सदक़ा फ़ितर की मकदार है। अब आप लोग कहाँ रहते हैं उसके हिसाब से है, जहाँ इंसान रहता है अपनी कीमत मालूम करनी है या दूसरों की बताई हुई कीमत पर चलना है, उससे भी फ़र्क पड़ता है कि बाज़ लोग $10 बताएंगे, $12 बताएंगे, $60 बताएंगे, और हम लोगों से पूछेंगे तो हम $2 बताएंगे, तो कौन से कॉल पर अमल करना है वो मर्ज़ी है। और मैंने भी मालूम उस पर है, फिर अदा कहाँ करना है, ये मसला है कि कहाँ अदा करना है, कहाँ मुस्तहिक है लेने वाले। अब मसलन मैंने मालूम किया हिंदुस्तान में, तो हिंदुस्तान में वहाँ पर लोग बड़े ज़रूरतमंद हैं, तो वहाँ पर मालूम हुआ कितना, 56 रुपीस सदक़ा फितर, तो बहुत हमारा $2 से भी आधा हो जाता है तकरीबन, उससे भी आधा, $2 से भी आधा हो जाता है ये अगर उसको रुपयों के लिहाज से। तो जहाँ इंसान अदा करेगा वहाँ के लिहाज से देख ले कि तकरीबन 3.5 पाउंड गेहूं का आटा या गेहूं कितने का मिलता है, ये असल है 3.5 पाउंड, 3.5, थोड़ा सा बढ़ा ले, यानी 3.5 से लेकर 3.75 कर ले अगर एहतियातन ज़रा करना है, तो 3.75 गेहूं या गेहूं का आटा, वो जितने, इसलिए कि यह आमतौर से इस्तेमाल की चीज़ है और खजूर वगैरह तो आम खाने के तौर पर इस्तेमाल नहीं होती, तो उसका देख ले कि उसकी कीमत कितनी बनती है, ये सदक़ा फितर की मकदार है। हमारे यहाँ बहरहाल $2 इस साल का कुछ ऐलान हुआ है, तो वो हमारा ज़कात का वो आता है उसमें लिखा हुआ होगा, मैंने मुझे याद नहीं देखना, लेकिन $2 होता है, $2 से ज़्यादा नहीं होता हमारा आमतौर से, इसलिए कि जो आटा मिलता है वो 20 पाउंड का बैग होता है जिसमें 20 पाउंड होते हैं, और वो $10 के करीब मिल जाता है, $10 से थोड़ा ज़्यादा, बारह डॉलर हम कह सकते हैं, तो तकरीबन 50 सेंट का, 50 सेंट का एक पाउंड बनता है, तो 4 पाउंड हमारा बनेगा $2 में, 4 पाउंड से थोड़ा कम है तो $2 से कम बनना चाहिए, लेकिन वो ही कि कीमत के फ़र्क के साथ $2 से $2.5, उससे ज़्यादा नहीं बनता सदक़ा फितर की मकदार आटे के लिहाज से, यहाँ हमारे इलाके की बात कर रहा हूँ, लेकिन बाज़ लोग खजूर के लिहाज से, बाज़ लोग किशमिश के लिहाज से, बाज़ लोग रोटी के हिसाब से, पता नहीं कहाँ से लाते हैं, लेकिन रोटी के हिसाब से, बाज़ लोग पूरे खाने के हिसाब से, लोग अलग अलग हिसाबात करते हैं, लेकिन बहरहाल हर एक अपने लिहाज से देख सकता है। सवाल है, सवाल यह है कि अगर कोई शख्स माजूर है बैठने में तो क्या वो चार जानू बैठ सकते हैं नमाज में? हाँ बिल्कुल बैठ सकते हैं, जिस तरह सहूलत से इंसान बैठ सके बैठ जाए। अगर गैर माजूर, जैसे उस दिन पहले भी ये सवाल आया था कि अगर कोई गैर माजूर शख्स भी चार जानू बैठ जाए कादे में तो भी उसकी नमाज हो जाएगी, लेकिन हम उसको गैर माजूर है तो हम उसको कहेंगे खिलाफ सुन्नत है, बैठना वो काफ़ी हो गया, नमाज हो जाएगी जिस तरह भी बैठे, खिलाफ सुन्नत होगा, लेकिन अगर कोई माजूर है तो ज़ाहिर है उसको तो, यानी उज़र है तो उसको खिलाफ सुन्नत भी नहीं कहा जाएगा, उज़र की हालत में जिस तरह भी इंसान बैठ जाए नमाज हो जाती है। पाकिस्तान का अलग हिसाब हो, फ़दिया की बात, पाकिस्तान का अलग हिसाब होगा, इंडिया का अलग हिसाब होगा, हर जगह का अलग अलग होगा, लेकिन मैं इंडिया का बता रहा हूँ, इंडिया में गुजरात सूरत के इलाके में, क्योंकि मुझे वहाँ पे बाज़ रवाबित हैं, تو وہاں کے حساب سے ایک صدقہ فطر کی مقدار 56 روپیز ہیں. اب وہ روپیز کے حساب سے انسان خود ہی دیکھ لے کتنا بنتا ہے. سوال ہے تحیت الوضو میں بھی ایک ساتھ اور بھی نیت کر سکتے ہیں؟ ہاں کر سکتے ہیں بالکل. تحیت الوضو کے وقت انسان فرض نماز بھی پڑھے گا تو اس میں تحیت الوضو آ جائے, یا اور کوئی نماز پڑھے گا. تحیت الوضو ضمنی نماز ہے, وضو کے بعد کوئی بھی پڑھی جانے والی پہلی نماز وہ تحیت الوضو, اس کے ساتھ جو بھی دوسری نماز انسان پڑھ رہا ہے اس میں تحیت الوضو شامل ہو سکتی ہے. صلاۃ التسبیح کا آسان طریقہ. صلاۃ التسبیح کا آسان طریقہ کیا ہے؟ آسان طریقہ ایک دو طرح کے صلاۃ التسبیح ہیں جن کو صلاۃ التسبیح کہتے ہیں, لیکن اصل جو صلاۃ التسبیح ہے, اصل جو صلاۃ التسبیح ہے اس کا آسان طریقہ یہ ہے کہ انسان چار رکعت کی نیت کرے, صلاۃ التسبیح کی نیت کر لے, چار رکعت پڑھنی ہے, تکبیر تحریمہ اللہ اکبر, اور اس کے بعد 25 مرتبہ سبحان اللہ والحمدللہ ولا الہ الا, 15 مرتبہ سبحان اللہ والحمدللہ ولا الہ الا اللہ واللہ اکبر, اتنا جملہ 15 مرتبہ. اس کے بعد وہی سبحانک اللہم و بحمدک پڑھ لے, اور اس کے بعد پھر وہی سورہ فاتحہ وغیرہ سب پڑھ لے. پڑھ فارغ ہو گیا, اس کے بعد رکوع میں جانے سے پہلے 10 مرتبہ سبحان اللہ والحمدللہ ولا الہ الا اللہ واللہ اکبر. اور بعض مشائخ سے منقول ہے کہ اس میں ولا حول ولا قوت الا باللہ کا اضافہ کبھی کبھی کر لے, کبھی کبھی درمیان میں کر لے. سما میں کرے گا تو بہت لمبا ہو جائے گا, کبھی کبھی اس لیے بہت بابرکت جملہ ہے. وہ بھی من کنز من کنوز الجنہ تحت العرش, بہت بڑی چیز ہے یہ. بہرحال تو کہیں کہیں اس کا اضافہ کر لے, مشائخ سے منقول ہے. تو قیام کے دوران 25 مرتبہ یہ کلمہ ہو گیا ہمارا, پھر رکوع میں جائیں گے, رکوع کی تسبیح پڑھیں گے اور 10 مرتبہ کلمہ یہ پڑھ لیں گے. رکوع سے اٹھیں گے, سمیع اللہ لمن حمیدہ ربنا لک الحمد, پھر 10 مرتبہ پڑھ لیں گے. سجدے میں جائیں گے, سبحان ربی الاعلیٰ, تسبیح جتنی مرتبہ پڑھنی ہے, اس کے بعد پھر 10 مرتبہ یہ کلمہ. پھر سجدے سے اٹھ کر بیٹھیں گے دونوں سجدوں کے درمیان, اس میں 10 مرتبہ, اور پھر ایک اور سجدہ کریں گے اس میں 10 مرتبہ. یہ کل 75 ہو گیا. قیام میں شروع میں 15, اس کے بعد رکوع سے پہلے 10, یہ 25 ہو گئے, اس کے بعد رکوع میں 35 ہو گئے, رکوع سے اٹھ کر 45 ہو گئے, سجدے میں 55 ہو گئے, سجدے سے اٹھ کر 65, دیکھو ایک اور سجدے میں 75, ایک رکعت میں 75 یہ پورے ہو گئے. بس اسی طرح دوسری رکعت پڑھیں گے, اسی طرح تیسری, اسی طرح چوتھی رکعت جب ختم کریں گے, یعنی چوتھی رکعت پوری ہو گئی ہماری, وہاں پر ہمارا 300 کا نمبر پورا ہو جائے گا. یہ صلاۃ التسبیح ہے. سوال یہ ہے کہ یہ صدقہ فطر کی مقدار میں اتنا فرق کیوں ہے, $2 سے لے کر $20, پتہ نہیں 60 بھی کا اگر کہیں ہوتا ہو تو ہوتا ہوگا. اصل میں یہ جیسے میں نے بتایا کہ آپ صلی اللہ علیہ وسلم نے اس کے لیے چند چیزیں مقرر فرمائی تھیں. گیہوں اس میں اتنی مقدار, جو یا کھجور یا کشمش, یہ بعض چیزیں متعین فرما دیں. اب بعض لوگ کھجور کے لحاظ سے دیکھیں گے, لیکن چونکہ کھجور مدینہ منورہ کے عام کھانے کی چیز تھی, تو اب کھجور کے لحاظ سے اگر ہم دیکھیں گے یہاں پر, تو یہاں تو کھجوروں کے یہ اصل کھانے کی, عام طور پہ یہاں کھجوروں کو کھانے کے لوگ عادی نہیں ہیں, عام کھجوریں بہت مہنگی ملتی ہیں. پھر کھجور کی کون سی قسم لینی ہے اس سے بھی فرق پڑے گا. اجوا لینی ہے, اجوا تو صرف مدینہ میں ہوتی ہے, وہاں سے آتی ہے, تو آنے کی وجہ سے اس کی قیمت بڑھ جائے گی. بعض کھجوریں ان ملکوں میں, امریکہ وغیرہ میں بھی ہوتی ہیں, دوسرے ملکوں سے کھجوریں آتی ہیں. تو یہ کھجور کہاں کی ہے, کون سی قسم کی ہے, اس کے لحاظ سے اس کی قیمت کہاں سے کہاں جا سکتی ہے. تو اس لیے ہم کھجور کا اعتبار نہیں کرتے, ہم اعتبار کرتے ہیں جیسے بہت سے مسائل میں فقہاء نے اس کو لیا ہوتا ہے کہ عام ان چیزوں میں سے جو عام کھانے کی چیز ہوں, اور عام طور پر کھانے کی چیز جو ہے وہ گیہوں, یا گیہوں کے روٹی بریڈ وغیرہ جو عام طور پر ملتا ہے وہ یہ. اب ان ملکوں میں گیہوں بھی عام نہیں ملتا, گیہوں کا آٹا زیادہ ملتا ہے, پیسا ہوا تیار آتا ہے. تو ہم گیہوں کے آٹا, اس لیے کہ بعض روایتوں میں دقیق بھی آتا ہے گیہوں کا آٹا, تو ہم گیہوں کے آٹا جو ہے اس کی بنیاد پر ہم دیکھ لیتے ہیں کہ اس کا 3.5 پاؤنڈ کتنے کی کیا قیمت بنتی ہے, اس کے لحاظ سے ہم چلتے ہیں. اب جیسے میں نے بتایا کہ بعض لوگ جو کے لحاظ سے قیمت نکالیں گے, بعض لوگ اصل گیہوں جو ہے آٹا بننے سے پہلے گیہوں جو ہے اس کی قیمت نکالیں گے, تو چونکہ وہ یہاں عام طور پہ ملتا نہیں, تو کم ملتا ہے تو اس کی قیمت زیادہ ہوگی. بعض لوگ کھجور کے لحاظ سے نکالتے ہیں تو اس کی قیمت اور بڑھ جاتی ہے. تو اس لیے کون سی چیز کے لحاظ سے ہم قیمت نکالیں گے, हम ये देखते हैं, हम जो आम तौर से बताना $2 जो हम बताते हैं या $2.50 बताते हैं, उसकी वजह यह होती है कि जो कम से कम मकदार है जिससे इंसान अपना वाजिब अदा कर दे वो बता दें, फिर इंसान ज़्यादा जितना भी दे, लोग आमतौर से ज़्यादा ही देते हैं। $2 के हिसाब से कोई 250 जो अगर हम तय कर लें तो इतना नहीं, अच्छा चलो ठीक है 5 दे दिए, किसी ने 10 दे दिए, तो लोग ज़्यादा दे देते हैं। लेकिन हमें पता हो कि अच्छा वाजिब मकदार इतनी है, जैसे बच्चे को ये सिखा दिया जाए कि देखो फ़र्ज़ नमाज इतनी है। वरना क्या होता है, जैसे हम बच्चे थे, बहुत लोगों ने बताया कि बचपन में हम इशा की 17 रकातें पढ़ते थे, बाद में पता चला ओ अच्छा नहीं 17 नहीं होती, 4 फ़र्ज़, 2 सुन्नत मुअक्कदा और 3 वितर, बस इतना ही है, तो बस सब नफिल छोड़ दिए। तो बहरहाल फ़र्ज़ और नफिल क्या है वो फ़र्क मालूम होना चाहिए। इसी तरह अगर किसी जगह $60 लिखा होता है या $20 लिखा होता है सदका फितर, लोगों को, लोग कहते नहीं नहीं अच्छा है ना लोग दें, अच्छा है दें, लेकिन उनको गैर फ़र्ज़ को फ़र्ज़ कहकर किसी को, ये भी तो सही नहीं है कि किसी को ये कहना कि देखो तो ये इशराक की नमाज़ जो है वो फ़र्ज़ है, गलत होगा। हाँ वो पढ़ लेगा बेचारा, नया मुसलमान है उसको मसाइल नहीं मालूम, उसको कह देंगे कि अच्छा इशराक की नमाज़ फ़र्ज़ है तो बेचारा पढ़ लेगा, उसका सवाब मिलेगा। हम कहें देखो उसका सवाब मिल रहा है ना हमारे कहने की वजह से, ये कोई नेकी का काम नहीं है। गलत मसला बताकर उससे यानी ज़्यादा निकलवाना ये कोई नेकी का काम नहीं है। जो हुक्म शरीयत ने दिया है उसको, मैं ये नहीं कह रहा हूँ कि जो ज़्यादा बताते हैं वो गलत करते हैं, वो दूसरी चीज़ों के लिहाज से कीमत निकालते हैं। हम कम अज़ कम जो सबसे छोटा नंबर हो सकता है वो बताते हैं ताकि लोगों को पता हो अच्छा वाजिब मकदार ये है, और ज़्यादा कोई देना चाहे तो उनकी मर्ज़ी है, ये हम इस वजह से हम कम से कम नंबर लेते हैं। सवाल ये है कि हम यहाँ रहते हैं तो क्या फ़िदिया वगैरह हम वहाँ हिंदुस्तान में, हाँ जहाँ इंसान अदा करेगा वहाँ की कीमत के लिहाज से अदा करे, दे सकते हैं बिल्कुल। यहाँ पर चूँकि लेने वाले मुस्तहकीन मुश्किल से मिलते हैं, इस वजह से वहाँ पर जहाँ पर मुस्तहकीन मिल जाए वहाँ इंसान दे सकता है। US और कनाडा में थोड़ा सा कीमत के लिहाज से फ़र्क है, लेकिन अगर कोई $3 दे देता है तो US के लिहाज से ज़्यादा हो जाएगा, कनाडा के लिहाज से ज़्यादा हो जाएगा। US में थोड़ा सा आटे की कीमत कुछ ज़्यादा, थोड़ी सी ज़्यादा होती है, $2.50 मेरा ख्याल है वहाँ का भी। दारुल मदनिया से कागज़ निकला होगा, ज़कात का वो एक कागज़ निकलता है ईमेल में, मेरे पास भी आया होगा, मुझे याद नहीं है कि उसमें क्या लिखा हुआ है, लेकिन 250 ज़्यादा से ज़्यादा $3 अगर कोई अदा कर देता है किसी भी इलाके में अमेरिका कनाडा के, तो उसका सदक़ा फ़ितर अदा हो जाएगा। सवाल ये है कि बाज़ नमाज़ें, ये मसला जो है कि एक नमाज में दूसरी नमाज शामिल कर सकते हैं, बाज़ नमाज़ें वो होती हैं जो ज़िमनन किसी और नमाज में शामिल हो जाती हैं, हर नमाज नहीं। ऐसा नहीं है कि इंसान फ़र्ज़ नमाज पढ़े उसमें सुन्नत मुअक्कदा की भी नियत साथ में कर ले, वो जमा कसर कहते हैं, तो ये ऐसा नहीं होता। लेकिन बाज़ नमाज़ें वो हैं जो ज़िमनी होती हैं, मसलन तहियतुल मस्जिद है ज़िमनी नमाज है, तहियतुल वुज़ू है ज़िमनी नमाज है, यानी वो किसी के ज़िम्न में दाखिल हो जाती है। तो एक शख्स मसलन मस्जिद में दाखिल हुआ वुज़ू करके, अब वो सोचते हैं मुझे तहियतुल वुज़ू भी पढ़नी है, तहियतुल मस्जिद भी पढ़नी है, और अल्लाह ताला के मुझ पर एहसानात है शुक्राने की नमाज़ भी पढ़नी है, मुझे सराज तौबा भी पढ़नी है, ये सब वो नमाज़ें हैं जो एक दूसरे में शामिल हो सकती हैं। एक ही नमाज में इंसान सब नियतें कर लेता है, और वो वक्त है इंसान के लिए मसलन ज़ोहर की नमाज़ का वक्त है, या चलो इशराक का वक्त है मसलन, तो अब इशराक की नमाज़, और इशराक की नमाज़ है ही शुक्राने की, वो तो है ही शुक्राने की, वो नेमतों के अल्लाह ताला ने जो दी हैं उसके शुक्राना, वो तो हदीस में आता है कि 360 जोड़ हैं, 2 रकात पढ़ता है तो सब का शुक्राना अदा हो जाता है। तो इशराक की नमाज़ इंसान पढ़ लेता है, उसमें तहियतुल वुज़ू की भी नियत कर लेता है, तहियतुल मस्जिद की भी नियत कर लेता है, शुक्राने की भी नियत कर लेता है, और तौबा की भी नियत कर लेता है, सब नियतें शामिल कर सकता है, कोई हैरत नहीं। और वही नमाज़ इंसान सराह तस्बीह पढ़ ले तो उसमें भी सब कुछ आ जाएगा। तो इसलिए ये हर नमाज के बारे में ये उसूल नहीं है, बाज़ नमाज़ें होती हैं जो ज़िमनन दूसरी नमाज़ों के साथ शामिल हो जाती हैं, हर नमाज़ नहीं। जो लाजिम नमाज़ें हैं फ़र्ज़ नमाज़, वो तो मुस्तकिल फ़र्ज़ है, उसके साथ ज़िमनी नमाज़ें दाखिल हो सकती हैं, लेकिन फ़र्ज़ नमाज़ किसी के ज़िमन नहीं आ सकती। अब तहियतुल वुज़ू के साथ फ़र्ज़ भी, फ़र्ज़ के साथ ज़िमनन तहियतुल वुज़ू आ जाएगा, उसके मातहत आ जाएगा। कोई बड़े दर्जे की नमाज है उसके मातहत उसके छोटे दर्जे की नमाज शामिल हो जाती है, लेकिन ये कोई कायदा कुल्लिया नहीं है। ये जो यानी तहियतुल वुज़ू और तहियतुल मस्जिद और ऐसी नमाज़ें हैं जो ज़िमनन किसी और नमाज में दाखिल हो जाती हैं। مختصر صلاۃ تسبیح کیا ہے؟ مختصر صلاۃ تسبیح صرف نام ہے، اصل میں امام ترمذی رحمۃ اللہ علیہ نے کتاب میں، یہ تو ہم شمائل پڑھ رہے ہیں ان کی، امام ترمذی رحمۃ اللہ علیہ نے کتاب میں صلاۃ تسبیح کے جہاں عنوان ہے وہاں پر ایک یہ حدیث پہ نقل کی ہے کہ غالباً کون تھی، ام سلیم رضی اللہ تعالیٰ عنہ تھی، انہوں نے آپ صلی اللہ علیہ وسلم سے یہ پوچھا تھا کہ یا رسول اللہ میں کوئی چیز بتا دیجئے جو نماز میں پڑھوں، اور یعنی پڑھنے کے لیے ویسے ہی پوچھا تھا آپ صلی اللہ علیہ وسلم سے، تو حضور صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ نماز پڑھو اور اس میں 10 مرتبہ سبحان اللہ، 10 مرتبہ الحمدللہ اور 10 مرتبہ اللہ اکبر، بس یہ پڑھ لو، اس کے بعد نماز سے فارغ ہو کر یا نماز کے آخر میں اس کے بعد دعا مانگو تو تمہاری دعا قبول ہوگی۔ تو چونکہ اس کا صلاۃ تسبیح کہا نہیں گیا، لیکن اس میں چونکہ یہ تسبیح پڑھنے کا ذکر ہے، سبحان اللہ 10 مرتبہ، الحمدللہ 10 مرتبہ اور اللہ اکبر 10 مرتبہ، یہ پڑھنے کا تذکرہ ہے، تو اس لحاظ سے اس کو مختصر صلاۃ تسبیح کہہ دیا جاتا ہے، یہ صلاۃ تسبیح صغرا کہہ دیا جاتا ہے، وہ اصل صلاۃ تسبیح کی جو فضیلت ہے وہ کچھ اور ہی ہے، اور اس کی فضیلت کچھ اور ہے، وہ فضیلت ہے اس میں در گناہوں کی معافی وغیرہ کا جو ذکر ہے وہ مستقل ہے، یہ دعا کی قبولیت کے لیے ایک نسخہ آپ صاحب نے بیان فرمایا ہے، تو یہ ایک مستقل ہے، یہ الگ عمل ہے، وہ الگ عمل ہے، انسان اس پر تو کسی بھی نماز میں عمل کر سکتا ہے، مغرب کے بعد اوابین پڑھ رہا ہے 2 رکعت میں، اچھا کسی بھی جگہ یہ پڑھ لیا، کسی بھی جگہ شروع میں اللہ اکبر کہہ کر پڑھ لیں وہ بھی ٹھیک، سجدے میں پڑھ لیں وہ بھی ٹھیک، آخری قعدہ میں پڑھ لیں، چونکہ آپ صلی اللہ علیہ وسلم نے اس کا محل نہیں بیان فرمایا کہ کس موقع پر پڑھنا ہے، تو 2 رکعت میں کسی بھی جگہ انسان یہ پڑھ لے، یعنی کسی بھی تسبیحات پڑھنے کی جگہ میں پڑھ لے، اس کو پڑھ لے تو ٹھیک ہے، سجدے میں پڑھ لے، سجدے میں بھی تسبیحات کی جگہ ہے، رکوع میں پڑھ لے یا آخری قعدے میں پڑھ لے، سلام سے پہلے پڑھ لے، تو یہ فضیلت آپ نے بیان فرمائی کہ اس کے بعد انسان دعا کرے تو دعا قبول ہوتی ہے، بہت مختصر ہے، 10 مرتبہ سبحان اللہ، 10 مرتبہ الحمدللہ، 10 مرتبہ اللہ اکبر۔ سوال یہ ہے کہ فدیہ کس کو دیں قضاء نمازوں کے لیے؟ فدیہ وہ لے سکتا ہے جو زکوٰۃ لے سکتا ہے، تو جو زکوٰۃ کا مستحق وہ فدیہ کا مستحق، اور میں جس لحاظ سے میں کہہ رہا تھا کہ ان ملکوں میں ایسے لوگ ہوتے تو ہیں لیکن ان کو تلاش کرنا مشکل ہوتا ہے، تو ہمارے ملکوں میں بہرحال آج کل کے حالات کے لحاظ سے میں کہہ رہا ہوں، ورنہ تو انسان ہر ملک کی زکوٰۃ وہیں کے غربا اگر لے لیں وہ سب سے اچھا ہے، لیکن آج کل کے حالات میں ہمارے ملکوں میں چونکہ حالات بڑے تنگ ہیں، لوگوں کے پاس کھانے پینے کی بھی تکلیفیں ہیں اور گھروں میں بند بھی پڑے ہیں بہت سے علاقوں میں لوگ، تو وہاں پر ضرورت بہت زیادہ ہے، تو وہاں کی ضرورت شدید ہونے کے لحاظ سے میں کہہ رہا تھا کہ ہندوستان یا پاکستان جہاں انسان کے رابطے ہوں تو وہاں پر اگر انسان بھیج دے، وہاں وہ لوگ خود جو تقسیم کرنے والے لوگ ہیں، وہاں مدرسے ادارے وغیرہ ہیں جو یہ کام کرتے ہیں، تو ان لوگوں کو اچھی طرح معلوم ہے کہ اچھا مسائل کیا ہیں، کون مستحق ہے، کون لے سکتا ہے، اور وہ مستحقین میں وہ اس کو تقسیم بھی کرا دیتے ہیں۔ اسی آخری 1-2 سوال ہیں وہ میں دیکھ لیتا ہوں۔ وراثت کے متعلق اگر سوال ہے تو الافتا.com پہ اگر چلے جائیں تو وہاں پر مل جائے گا سوال پوچھنے کے لیے، آس کے کوشچن کی طرح ایک جو ہوگا اس میں اگر چلے جائیں الافتا.com میں، یا مدرسے کے ای میل پہ بھی اگر کر دیں گے تب بھی مجھے پہنچ جائے گا، وہاں پر بھی بھیج سکتے ہیں۔ الفتہ والی سائٹ پہ ہو تو زیادہ اچھا ہے، اگر آسانی سے وہ کیا جا سکتا ہو، میرے خیال میں مل جائے گا الفتہ.com، اگر کیسے لکھیں گے ALIFTAA، 2 A آئے گا الفتہ.com، اس پہ چلے جائیں گے تو وہاں پر سوال ڈالنے کا طریقہ وغیرہ اس میں ہوگا، وہاں سے سوال ڈال دیں۔ سوال یہ ہے کہ امام سجدہ تلاوت کی نیت سے رکوع کر سکتا ہے؟ ہاں کر سکتا ہے، لیکن چونکہ لوگوں کو مسائل معلوم ہوتے نہیں تو اس لیے عام طور پہ اس پر عمل نہیں کیا جاتا، کہ اور مختلف مسلک کے لوگ بھی چونکہ ہوتے ہیں پیچھے، تو امام اگر سجدے میں سجدہ ہی کرے وہ زیادہ اچھا ہے، بجائے اس کے کہ رکوع میں سجدہ تلاوت کی نیت کرے، بعض لوگوں کو ہوگا اچھا سجدہ ہوا اور امام سجدے میں نہیں گیا تو بعض لوگ سجدے میں چلے جائیں گے، چونکہ مسالک ایک ہی مسلک کے لوگ ہوں، مسائل سب جانتے ہوں پھر تو ٹھیک ہے، ورنہ احتیاطاً نہ کرے کہ دوسروں کی نماز خراب نہ ہو، مسئلے کے لحاظ سے ٹھیک ہے کہ رکوع میں بھی سجدہ تلاوت کی نیت ہو سکتی ہے۔ ठीक है. सुभानक अल्लाहुम्मा व बिहमदिक नशहदु अन ला इलाहा इल्ला अंत नस्तगफिरुक व नतूबु इलैक. एक वैसे तो सबके इल्म में है ही, एक हक़ बनता है इस लिहाज से बस मैं तस्किरा कर रहा हूँ कि वालिदा मरहुमा का चूँकि अभी 2-3 दिन पहले ही हादसा हुआ है, हफ्ते के रोज़ इंतकाल हुआ था और बज़ाहिर सबको इत्तला मिल ही गई है, तो अपने अपने तौर से दुआए मगफ़िरत शुरू के अय्याम ख़ास तौर पर होते हैं, उसमें दुआए मगफ़िरत और इसारे सवाब वग़ैरह का अहतमाम कर लिया जाए तो अच्छा है. हमारे हज़रत ने तो बहुत ज़माने पहले कहा था कि देखो बाद में तो लोग भूल ही जाया करते हैं, लेकिन कम अज़ कम इसारे सवाब के लिए कुछ ना कुछ अहतमाम करते रहना. तो बहरहाल ये तो एक इंसान की तबीयत होती है कि शुरू में जब वाक़या करीब होता है तो याद ज़्यादा होती है तो इंसान ज़्यादा उसमें दिलचस्पी भी लेता है, बाद में ये एक सिलसिला आहिस्ता आहिस्ता कम होता जाता है, रुक जाता है. तो ये मैंने शुरू के अय्याम है, उस लिहाज से करीब के लोगों को खैर ज़्यादा मुस्तकिल अगर मामूल बना ले कुछ ना कुछ पढ़ के सवाब पहुँचाने का, लेकिन कम अज़ कम ये है कि कुछ ना कुछ हम सब पर एक हक़ बनता है कि कुछ ना कुछ पढ़ के उनके लिए सवाब भी पहुँचा दें. यानी सवाब पहुँचाने का तरीका भी क्या होगा कि बस यही है कि हमने पढ़ा, मसलन सूरह इखलास पढ़ ली 10 मरतबा या 11 मरतबा पढ़ ली, 11 मरतबा कुल हुवल्लाहु अहद पढ़ लिया और या अल्लाह इसका सवाब फलाने को पहुँचा दें और उनकी मगफ़रत फरमा, उनके दर्जात बुलंद फरमा. इतना काफ़ी है. इससे बाज़ लोगों में बड़ी लंबी चौड़ी नीयत होती है कि फ़लाने के तुफ़ैल फ़लाने के सदक़े में, और वो सब की ज़रूरत नहीं, लोग बेचारे परेशान हो जाते हैं कि पता नहीं वो क्या नीयत होगी. तो बस ये काफ़ी है कि हमने जो अमल किया, हमें एक चीज़ का सवाब मिल गया, ये सवाब हम फ़लाने को पहुँचा रहे, अल्लाह फ़लाने को पहुँचा दे, बस इतना काफ़ी है. तो ये सबसे मैं एक दरख्वास्त करूँगा कि वालिदा मरहुमा के लिए कुछ ना कुछ पढ़ के और सवाब भी पहुँचा दें और कुछ ना कुछ उनके लिए दुआ का भी अहतमाम कर लें. वैसे तो अल्लाह ताला ने बहुत खूबियों से नवाजा और रमज़ान की जो वफ़ात अल्लाह ताला ने अता फ़रमाई और उसके अलावा यानी इसरार के साथ रोज़ा रख के रोज़ा रखा, हालांकि रोज़े की इस्तेताअत थी नहीं, रोज़े की इस्तेताअत बिल्कुल नहीं थी, लेकिन इसरार करके रोज़ा भी रखा, सहरी भी खाई और उसके बाद फिर यानी बाकी अल्लाह ताला ने जो खूबियों से नवाजा, दफन से पहले ही कितने कुरान ख़त्म हो गए दुनिया भर से, कहाँ कहाँ से दुआएं आईं, कहाँ कहाँ कुरान ख़त्म हुए. तो बहरहाल अल्लाह ताला ने जो नवाजा, जो कुछ खसूसियात दी, जो उनके ज़िंदगी भर के मुजाहदात थे, जिन जिन मशायख की खिदमतें की, शेख रहमतुल्लाह अलैह की जो खिदमतें की हैं, तो वो सब अपनी जगह, लेकिन ये आखिर में जो कुछ हुआ बहरहाल अल्लाह ताला की तरफ से कबूलियत की अलामत बहुत सी नज़र आती हैं. फिर भी हम पर हक बनता है उनके फ़ायदे के लिए और हमारे फ़ायदे के लिए. हमारे हज़रत मौलाना सलीम धोराज साहब के वालिद का इंतकाल हुआ था, उन्होंने कहा था कि बाज़ बुज़ुर्ग ऐसे होते हैं यानी बुज़ुर्गों के लिए जो अल्लाह ताला के यहाँ जो मुकर्रब हैं, तो उनको सवाब पहुँचाने से सिर्फ उनके लिए नहीं हमारे लिए फ़ायदा होता है कि वो याद करेंगे अच्छा इन्होंने हमारे लिए हदिया भेजा था. ये मैं मफहूम अदा कर रहा हूँ. तो जब हम किसी के लिए भेजेंगे, हमारा भी तो एक वक्त वहीं तो उसी रास्ते पर चल रहे हैं. मैं ये कह रहा था कि पता नहीं अजीब सी बात है, हम सब उसी रास्ते पे चल रहे हैं, कोई पहुंच जाता है तो सबको गम होता है कि पहुंचा क्यों, ठीक है चाहे उसको जिस अंदाज से भी हम लें, लेकिन बात वही है कि हम चल रहे हैं सब उसी रास्ते पर कि हमें आ जाना है कब्र की तरफ, मौत की तरफ. बस ये है कि हाँ कोई पहले पहुंचता है, कोई बाद में पहुंचता है. पहुंचना तो वहाँ है, वहाँ जाने वालों के लिए अगर हम मिसाल सवाब करते रहें तो जब हम जाएँगे तो अच्छा ये आ गए तो हमें याद करता रहता था, आ जाओ आ जाओ आ जाओ. तो ये हमारे लिहाज से एक बहुत बड़ी चीज़ है कि जो वहाँ पहुँच गए हैं उनको हम कुछ ना कुछ इसारे सवाब करते रहें कि जब हम जाएं तो वो हमें वो हमारा ख्याल रखें कि अच्छा ठीक है अल्लाह ताला से कुछ सिफारिश तो कर देंगे, कुछ तो हमारे लिए अपने करीब तो रख लेंगे. अरवाह तो जैसे हदीस में आता है कि इंतकाल के बाद जब इंसान किसी का इंतकाल होता है तो पहले से जो अरवाह उनके जान पहचान वाले जा चुके हैं वो इतना खुशी से मिलते हैं जैसे हम दुनिया में, हम तो ये सोचते हैं ना कि सिर्फ दुनिया में होता है. हदीस में आता है कि जिस तरह पुराना कोई किसी से मुलाकात हुई जान पहचान वाला जब कभी मिलता है एक ज़माने के बाद तो कैसे खुशी से मिलते हैं, इस तरह मुलाकातें होती हैं वहाँ पर. तो ये पुराने जितने गए थे उन सब से जो मुलाकातें हैं वो सब चीज़ें होती हैं, लेकिन हम अगर सुलहा को इसाल सवाब करते रहें, सुलहा को भी इसाल सवाब करते रहें, तो वो जिस जगह पर होते हुए हमें याद रखते होंगे, फिर हम जब वहाँ जाएँगे तो ज़ाहिर है हमारे लिए वो एक बहुत बड़ा एज़ाज़ का ज़रिया बन सकता है. तो ये भी एक चीज़ जहन में रखने की है कि असल तो हम नियत ये करें कि अल्लाह उनका फ़ायदा हो जाए, लेकिन ज़ाहिर है हम सब में अपनी खुद गर्ज़ी तो आ ही जाती है, नमाज़ पढ़ते हैं शुक्राना, लेकिन खुद गर्ज़ी है कि अल्लाह ताला اللہ تعالی ہمارے ساتھ بھی رحم و کرم. جو یہ دعا ہم کرتے ہیں ثواب کی نیت سے لیکن اپنی آسانی کے لیے, تو ہماری خود غرضی تو آ ہی جاتی ہے لیکن کوئی حیرت نہیں, اتنی خود غرضی تو ہماری عاجزی کی علامت ہے کہ ہم خود غرض ہیں اور ہمارے اندر ضرورت ہے اپنی احتیاج کو پیش کرنا ہے. ایک اور چیز جو لوگوں میں سوال کے طور پر ذہن میں تھی, میں نے سوچا پتہ نہیں پھر بعد میں کبھی ذکر آئے یا نہ آئے, کہ میت کو بوسہ کیوں دیا جاتا ہے جب وہ تو اس کی تو روح ہے نہیں, اس کو تو پتہ نہیں ہے, تو اس کو بوسہ کیوں دیا جاتا ہے؟ دینا بھی چاہیے نہیں دینا چاہیے؟ کیوں دیتے ہیں؟ نمبر ایک, آپ صلی اللہ علیہ وسلم سے ثابت ہے, حضرت عثمان بن مظعون رضی اللہ تعالیٰ عنہ غالباً ان کا آتا ہے کہ آپ صلی اللہ علیہ وسلم نے ان کو بوسہ دیا, آپ صلی اللہ علیہ وسلم کے آنسو ٹپک رہے تھے اور آنسو ان کے چہرے پر ٹپکا. یہ چیز جب ہے نا, وہ یہ واقعی انسان کو ہلانے والی, کہ اتنی بابر کے شخصیت کے آپ صلی اللہ علیہ وسلم سے نکلنے والا آنسو وہ اپنے ساتھ قبر میں لے کر گئے ہیں. یہ اتنی خوش نصیبی پتہ نہیں کن کو حاصل ہو سکتی ہے. یہ چونکہ رضاعت سے رشتہ بھی تھا آپ صلی اللہ علیہ وسلم کے ساتھ ان کا, تو خیر یہ آپ صلی اللہ علیہ وسلم سے ثابت. پھر اس سے ابو بکر رضی اللہ تعالیٰ عنہ آپ صلی اللہ علیہ وسلم کو جب دیکھا تھا تو آپ کی پیشانی پر بوسہ دیا, تو وہ بھی ثابت. تو اس کا مطلب یہ کہ ہم تو ایک تو اس وجہ سے کرتے ہیں کہ ثابت ہے, دوسرا انسان کے جذبات, کہ اخیری ملاقات ہم کیسے کریں ان سے جانے والے شخص سے, تو ایک دل کو ایک تسلی ہو جاتی ہے کہ ہاں ٹھیک ہے میں نے بوسہ دے دیا, چلو اخیری میں نے ان کو پیشانی پر بوسہ دے دیا, تو ایک دل کو ایک تسلی ہو جاتی ہے. تو انسان کی دلی تسلی کے لیے انسان کی ایک طبیعت ہے, ایک فطرت ہے, ایک دلی تسلی ہو جاتی ہے. اب جیسے بہت سی مرتبہ ہوتا ہے کہ ہمارے حضرت مولوی مطالعہ صاحب رحمۃ اللہ علیہ کی جو وفات ہوئی تھی, انگلینڈ سے لوگ آ رہے ہیں, تدفین بھی ہو گئی پھر پہنچ رہے ہیں, وہ بھی خوش ہو رہے ہیں کہ اچھا چلو ہم نے تازی مٹی تو دیکھ لی. میں سوچ رہا تھا اس میں کیا, لیکن ایک دل کو تسلی ہو جاتی ہے. وہ خیر وہ بات جو بھی تھی, لیکن انسان جب بوسہ دے دیتا ہے نا, دل کو ذرا تسلی اور سکون ہو جاتا ہے کہ ہاں ٹھیک ہے میں نے الوداع کی کوئی صورت اختیار کر لی اور میں نے بوسہ دے دیا. یہ دو چیزیں. اور تیسری بات یہ ہے, دو باتیں تو پکی ہیں, یہ تو پکی ہیں اس وجہ سے ہم بوسہ دیتے ہیں. تیسری بات یہ ہے کہ اب سوال اصل میں لوگوں کے ذہن میں یہ سوال آتا ہے کہ ان کو تو پتہ ہی نہیں تو ہم کیوں کر رہے ہیں. پہلی وجہ اور دوسری وجہ تو موجود ہے بوسہ دینے کی, تیسری وجہ یہ ہے کہ ان کو پتہ ہے یا نہیں یہ ہم یقیناً نہیں کہہ سکتے. ہر شخص کا معاملہ اللہ تعالیٰ کے یہاں مختلف ہے, لیکن ان کی روح دیکھ رہی ہے. بہت سوں کے ساتھ, بلکہ اکثر کے ساتھ ایسا ہی ہوتا ہوگا کہ وہ دیکھ رہے ہوتے ہیں کہ اچھا میرے جسم کے ساتھ کیا ہو رہا ہے. ان کے اس لیے ان کے جسم کو تکلیف پہ اچھا پہنچانا, توہین کرنا, یہ بالکل درست نہیں ہے, اس لیے کہ وہ ان کو تکلیف ہوتی ہے اس سے. تو اس کو تکلیف پہنچانا تھا, جسم کو تکلیف پہنچانے سے ان کو تکلیف ہوتی ہے. کیوں؟ اس لیے کہ وہ دیکھ رہے ہیں جسم. ہم اپنی کوئی چیز, ہماری میری کتاب کو کوئی کاغذ پھاڑنے لگے تو مجھے تکلیف ہوتی ہے, حالانکہ میرے جسم کا حصہ نہیں ہے وہ. میرے قلم کو کوئی توڑنے لگے تو مجھے تکلیف ہوگی. میری کوئی چیز کوئی خراب کرنے لگے مجھے تکلیف ہوگی, حالانکہ میں نہیں ہوں وہ کوئی اور چیز ہے. تو جسم جس کے ساتھ انسان ہمیشہ رہا, تو جسم کے ساتھ کتنا تعلق ہوگا. اس جسم کو انسان راحت پہنچا رہا ہے تو دیکھنے والے کو راحت ہوگی, اس سے احساس کر رہا ہے دیکھنے والے کو خوشی ہوگی, اس کو کوئی تکلیف دے رہا ہے تو دیکھنے والے کو تکلیف ہوگی. جسم کے ساتھ تو انسان کا زندگی بھر کا جو ساتھ رہا ہے, ایک چیز کے ساتھ انسان دو منٹ کا, انسان ایک چیز خریدتا ہے اور ایک گھنٹے کا اس کے ساتھ ابھی رشتہ بنائے کہ اچھا میری چیز ہے, اس کے ساتھ اتنا تعلق ہے کہ اس کو خراب کرے تو انسان کا دل خراب ہوتا ہے. تو جسم کے ساتھ زندگی بھر کا واسطہ. تو اس لیے اب ہر روح کا معاملہ مختلف ہوگا, ہو سکتا ہے بعض نہ دیکھتے ہوں, لیکن اکثروں کے ساتھ معاملہ یہ ہوتا ہے کہ وہ دیکھ رہے ہوتے ہیں میرے جسم کے ساتھ کیا ہو رہا ہے. تو اس لیے اس کا احترام کرنا, اس کا خیال رکھنا, یہ سب چیزیں بھی میت کے احترام میں آ جاتی ہیں اور ان کو اس سے راحت یا خوشی ہوتی ہے اکثر کے لحاظ سے, لیکن سب کے لحاظ سے ہم قاعدہ کلیہ نہیں بتا سکتے. سبحانك اللهم وبحمدك, نشهد ان لا اله الا انت, نستغفرك ونتوب اليك. السلام عليكم ورحمة الله وبركاته.